الحمد لله رب العالمين، والصلاة والسلام على من كان نبيا وآدم بين الماء والطين، وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج ہماری اس روحانی تربیتی نشست کا عنوان ہے قرب اور بعد. یہ دونوں الفاظ بڑے آسان ہیں اور ان کے معنی بھی تقریباً آپ حضرات جانتے ہی ہوں گے. قرب کے معنی ہیں قریب ہونا اور بعد کے معنی ہیں دور ہونا. اصطلاح تصوف میں اللہ تعالیٰ کی اطاعت کرنے اور ہر وقت اس کی عبادت کی صفت سے متصف ہونے کا نام قرب ہے. یعنی اللہ تعالیٰ کی اطاعت، اس کی فرما برداری، اس کی اتباع، اس کی عبادت بندے کو رب سے قریب کر دیتی، اور اس کے برعکس اللہ تبارک و تعالیٰ کی نافرمانی، مخالفت، اس کی اطاعت سے الگ رہنے کا نام بعد ہے، یعنی دوری. نتیجہ یہ نکلا کہ اطاعت اور فرما برداری قریب کرتی ہے اور نافرمانی دور کرتی ہے، اور یہ دونوں چیزیں خالق کے ساتھ بھی ہیں اور مخلوق کے ساتھ بھی. آپ دیکھیں کہ اگر آپ کہیں کسی ادارے میں آپ کام کر رہے ہیں، کسی مدرسے میں، کسی دارالعلوم میں، کسی یونیورسٹی میں، کوئی بھی ادارہ ہو، تو اگر اس کے سربراہ کی آپ اطاعت اور فرما برداری کریں گے تو یقیناً آپ اس کے قریب ہو جائیں گے. اس کے ہر حکم پر سر تسلیم خم کر دیں گے، کسی حکم سے انکار نہیں کریں گے، کوشش کریں گے کہ میں آگے بڑھ کے اس کا حکم جو ہے میں فوراً بجا لاؤں، اس میں تاخیر نہ کروں. یہ چیز آپ کو اس سے قریب کر دے. اور اس کے برعکس اگر نافرمانی ہو، سرکشی ہو، گستاخی ہو، حکم نہ ماننا ہو، تو آپ جانتے ہیں کہ خود بخود بعد یعنی دوری ہو جاتی ہے. تو نتیجہ یہ نکلا کہ اطاعت قریب کرتی ہے اور نافرمانی دور کرتی. تو جو اللہ تبارک و تعالیٰ کی جتنی اطاعت اور جتنی فرما برداری کرے گا اور جتنی اس کی بندگی کا اقرار کرے گا، عبادت کرے گا، اللہ تبارک و تعالیٰ کے اتنا ہی قریب ہو جائے، اور جو اس کے برعکس کرے گا ظاہر ہے وہ دور ہو جائے گا. اب آئیے دیکھیں کہ اللہ تبارک و تعالیٰ کا قرب کس طرح حاصل کیا جا سکتا ہے. یہ تو آپ نے سمجھ لیا کہ اطاعت اور فرما برداری اللہ تعالیٰ کے قریب کرتی ہے، عبادت اللہ سے قریب کرتی ہے، اور عبادات میں نماز تو افضل العبادت ہیں. اس کے علاوہ نوافل، کیونکہ حدیث قدسی میں آیا یتقرب الیہ بالنوافل، وہ نوافل کے ذریعے میرا قرب حاصل کرتا ہے. تو نوافل بھی قرب الہی کا ذریعہ ہیں، عبادت، ریاضت، مجاہدہ، یہ سب قرب الہی کا ذریعہ ہیں. امام ابو القاسم قشیری رسالہ قشیریہ میں فرماتے ہیں کہ بندے کے اللہ تعالیٰ سے قریب ہونے کا ایک طریقہ یہ ہے کہ وہ مخلوق سے دور رہے، اور مخلوق سے دور رہنا یہ ظاہری طور پر مطلوب نہیں. ان کے ارشاد کا مطلب یہ ہے کہ ایسا نہ سمجھا جائے کہ مخلوق سے دور رہنے کا مقصد یہ ہے کہ آدمی آبادی سے باہر نکل جائے، لوگوں سے دور ہو جائے، عزیز و رشتہ داروں کو چھوڑ دے، اہل و عیال کو چھوڑ دے، جنگلوں میں جا کر عبادت کرے، مجاہدہ کرے، غاروں میں رہے، یہ مقصد نہیں. مقصد یہ ہے کہ لوگوں کی محبت دل سے نکال دے. دیکھیے، قرب دو طرح کا ہے، ایک قرب حسی اور ایک قرب معنوی. قرب حسی کا مطلب ظاہری طور پر قریب ہونا، اور قرب معنوی یعنی باطنی طور پر قریب ہونا. اور حقیقت یہ ہے کہ بزرگان دین، اولیاء کاملین کے جو ارشادات، ملفوظات کا ہم مطالعہ کرتے ہیں، تو اس کا نتیجہ یہ ہے کہ اکثر بزرگان دین، اولیاء کاملین نے یہی فرمایا کہ اصل قرب ہے ہی قرب معنوی. یہ ظاہری طور پر قریب ہونا کیا بات ہے؟ آپ ظاہری طور پر قریب ہیں، लेकिन आपके दिल दूर हैं। दो भाई एक ही घर में रह रहे हैं लेकिन कल्बी तौर पर दोनों दूर हैं। एक दूसरे के लिए नफरत है, एक दूसरे के लिए अदावत है, एक दूसरे के लिए दिल में बोझ है, एक दूसरे की तरफ देखने के लिए तैयार नहीं। तो बज़ाहिर करीब होने का फ़ायदा क्या है? एक दस्तरखान पर बैठकर खा रहे हैं लेकिन दोनों में बातचीत नहीं है। एक बाप की औलाद हैं लेकिन दोनों एक दूसरे की शक्ल देखने के रवादार नहीं। तो ये कैसा क़ुर्ब है? और जबकि एक आदमी दूर रह रहा है लेकिन अल्लाह के वली से सच्ची मोहब्बत कर रहा है, वो कल्बी तौर पर उसके करीब है, रूहानी तौर पर करीब है, मानवी तौर पर करीब है, तो उसको कहते हैं क़ुर्ब मानवी। और एक है क़ुर्ब हिस्सी। अल्लाह तबारक व ताला फरमाता है नहनु अक़रबु इलैही मिन हब्लिन वरीद, हम शेरक से भी ज़्यादा करीब हैं। अब आप ये अंदाज़ा करें कि अल्लाह तबारक व ताला कितना करीब है। फरमाया शेरक से भी ज़्यादा, यानी इंसान की शेरक जो है वो कितनी करीब है, उससे ज़्यादा तुम्हारा रब तुमसे करीब। और जो शेरक से ज़्यादा करीब हो उसके क़ुर्ब का अंदाज़ा कौन कर सकता है? उसको तो जहाँ भी जिस वक्त भी जिस मकाम पर पुकारो वो सुन रहा है, वो देख रहा है, वो हमारे अहवाल से बाखबर है, वो हमारी मदद भी फरमा रहा है। अब एक चीज़ है करीब होना। अल्लाह हमसे करीब है लेकिन हम अल्लाह ताला से दूर हैं। आप कहेंगे कि ये बात तो समझ में नहीं आई भाई, जब एक दूसरे के करीब है तो दूसरा भी पहले के करीब होगा। तो पहले तो आपने कहा अल्लाह हमसे करीब है, हमने कहा ठीक है, हमने मान लिया, लेकिन फिर आप कहते लेकिन हम उससे दूर हैं। ये बात समझ में नहीं आई, जब अल्लाह ताला हमसे करीब है तो फिर हम भी उसके करीब हैं? नहीं, इसमें फ़र्क है। आइए इस बात को हम समझते हैं हज़रत मौलाना रूम रहमतुल्लाह अलैह की एक हिकायत से। मौलाना रूम रहमतुल्लाह अलैह एक जलील कदर आलिम, सूफ़ी, बुज़ुर्ग, शायर और रहबर तरीक़त, रहनुमाए शरीयत, साहिब हाल बुज़ुर्ग गुज़रे हैं। फरमाते हैं अल्लाह तुमसे करीब है लेकिन तुम अल्लाह से दूर हो। इस बात को समझाने के लिए एक बड़ी प्यारी हिकायत उन्होंने बयान की। फरमाया कि एक सुनार था, उसके पास सोने की एक डली थी और उस डली को वो बेचने के लिए किसी दूसरे शहर जाना चाहता था। वहीं एक चोर भी था और चोर को ये इल्म हुआ कि सुनार साहब जो हैं वो सोने की डली फरोख करने के लिए जा रहे हैं। वो उसके करीब आ गए, अलग से अलग हुए, दोस्ती कर ली, कहा आप जा रहे हैं तो मैं भी आपके साथ चलता हूँ। लेकिन नियत उसकी ख़राब थी और नियत यही थी कि किसी तरह भी रास्ते में दौरान सफ़र जब ये सोएगा मैं खामोशी से वो डली निकाल लूँगा। पूछा कि आप कैसे जा रहे हैं? कहा भाई ये सोने की डली है, ये हम फरोख करने जा रहे हैं, अगर आप कहें तो मैं आपके साथ हो जाऊं। कहा हो जाओ। लेकिन सुनार साहब भी बड़े होशियार थे, उन्होंने उसके तेवर देखकर अंदाज़ा कर लिया कि ये आदमी शरीफ नहीं है, दुरुस्त नहीं है, इसकी नीयत भी दुरुस्त नहीं, साथ ले लिया, रवाना हो गए। सफ़र करते रहे करते रहे, रात हुई तो एक सराय में, जैसे मुसाफिर खाने होते हैं रास्ते में, वहाँ इन्होंने क़याम किया। चोर साहब ने एक तजवीज़ पेश की, कहा ऐसा करें कि आधी रात आप आराम करें, मैं माल की हिफाजत करूँगा, मेरे पास भी चीज़ें हैं, आपके पास तो ये सोने की डली है, और आधी रात के बाद मैं आपको उठा दूँगा, फिर आप बेदार हो जाइएगा, मैं आराम कर लूँगा, सो जाऊं। सुनार ने कहा ठीक। लेकिन सुनार बड़ा होशियार था, उसको मालूम था कि इसकी नीयत सही नहीं है और इसीलिए मुझे सुलाना चाहता है कि ये खामोशी से वो माल लेकर और रफू चक्कर हो जाए। खैर, तय ये हुआ कि पहले सुनार सोएगा और चोर जो है वो सामान की देखभाल करेगा, और जब आधी रात हो जाएगी तो ये इसको उठा देगा, फिर ये बेदार हो जाएगा और चोर जो है वो बकिया रात सो जाएगा। बारी आई सुनार के सोने की। तो सुनार ने क्या किया, सोने से पहले उसके आग बचाकर किसी तरह वो सोने की डली जो थी वो उसी के सामान में किसी जगह खामोशी से रख दी, और उसके बाद आराम से लंबी तान के सो गए। चोर इंतजार करता रहा, जब देखा कि इसकी नींद गहरी हो गई, अब चोर साहब ने अपना काम शुरू किया। पहले उनके जो कपड़े लटके थे उनकी जेबों में देखा, इधर देखा उधर देखा, उसका जो बैग था उसकी तलाशी ली, कहीं नहीं मिली। जाहिर है वो तो थी नहीं, वो तो इसके अपने सामान में थी। बड़ा परेशान हुआ, एक मर्तबा देखा, फिर कुछ देर बैठ गया, फिर पूरे कमरे का जायज़ा लिया, फिर दूसरी मर्तबा देखा, फिर बैठ गया, फिर पूरे कमरे का जायज़ा लिया। गरज ये कि वो इसी कोशिश में रहा और तलाश में रहा कि वो सोने की डली किधर गई। लेकिन इसी कश्मकश में आधी रात गुजर गई और सुनार साहब के बेदार होने का वक्त हो गया। अब इन्होंने सोचा कि मैं उठाऊं इससे पहले सुनार खुद बेदार हो। कहाँ भाई, आधी रात हो गई? उन्होंने कहा चलें ठीक है, अब आप आराम करें, अब मैं बकिया रात जाकर सामान की देखभाल करूंगा। चोर ने कहा ठीक है, लेकिन बड़ा परेशान था कि वो सोने की डली किधर गई। खैर वो सो गया। सुनार ने देखा कि जब चोर गहरी नींद सो गया तो उसने खामोशी से उसके सामान में जिस जगह वो सोने की डली रखी थी वो उसने निकाल के अपनी जेब में डाल ली। सुबह हुई, चोर को बेदार किया, दोनों ने नाश्ता किया, अगली मंजिल की जानिब रवाना हो गए। सफ़र शुरू हुआ। दौरान सफ़र चोर ने फिर पूछा कि वो सोने की डली आपके पास है? उन्होंने कहा है। कहाँ पर है? उन्होंने जेब में से निकाल के दिखा दी। ये अब चोर बड़ा परेशान कि ये रात को तो मैंने बड़ी तलाश की लेकिन ये डली मुझे नहीं मिली। सुनार ने कहा क्या हुआ, खैरियत है? कहा नहीं नहीं ठीक है, वो मैं वैसे ही मालूम कर रहा। फिर सफ़र करते रहे करते रहे करते करते एक मंजिल पर पहुँचे, रात हो गई। फिर वही मसला हुआ, पहले सुनार साहब सो गए और सोने से पहले उसी तरह होशियारी से खामोशी के साथ डली उसी के सामान में रख दी। ये तलाश करते रहे, आधी रात बाद इन्होंने उसको उठाया, फिर ये सो गए। सुबह हुई, फिर आगे चले, फिर वही मुकालमा हुआ, सोने की डली है? कहाँ है, कहाँ पर है? उसने निकाल के दिखा दी। अब चोर ये परेशान कि ये डली रात में कहाँ चली जाती, अगर मुझे मिल जाए तो मैं तो फौरन ये ले कर रफू चक्कर हो जाऊँ। गरज ये कि तीन दिन गुजरे और तीसरी रात आ गई, और उसमें भी यही मामला हुआ। जब तीन दिन तीन रातें गुजर गईं, अब एक मंजिल ऐसी आई कि दोनों के रास्ते मुख्तलिफ थे। सुनार को किसी और जगह जाना था, चोर को किसी और जगह जाना था, और उन्होंने कहा चले भाई सफ़र बहुत अच्छा गुजरा और माशाल्लाह हम दोनों ने एक दूसरे के सामान की हिफाजत की, अब आपकी मंजिल अलग मेरी अलग। चोर ने कहा नहीं, एक बात ज़रा मुझे बता दें। क्या? कि रात में आप डली कहाँ रखते थे? क्या मैं आपको सही बता रहा हूँ, मैं तो चोर हूँ और मैं इसी नियत से आपके साथ आया था कि जब आप सो जाएंगे मैं वो डली लेकर गायब हो जाऊँगा। लेकिन रोज़ाना रात को, यानी तीन रातें हो गई मुझे आपका सामान तलाश करते हुए, वो डली मुझे नहीं मिलती, और सुबह उठ के जब हम सफ़र शुरू करते हैं तो आप कहते हैं मेरे पास है और आप निकाल के दिखा दें। सुनार मुस्कुराया और उसने कहा हाँ, मैंने पहले ही दिन ताड़ लिया था कि तुम्हारी नीयत सही नहीं है और तुम्हारे मुताल्लिक कुछ मुझे मालूमात हो गई थी, तो इसीलिए मैंने होशियारी ये की कि डली अपने सामान में रखने के बजाय तुम्हारे ही सामान में रख दी। वो जिस डली को तुम तलाश कर रहे थे वो तुम्हारे ही सामान में थी और तुम मेरे सामान में तलाश कर रहे, मेरा बैग देख रहे थे, मेरे कपड़े देख रहे थे, जेबें देख रहे थे, वो डली तुमसे करीब थी लेकिन तुम उससे दूर थे। मौलाना रूम रहमतुल्लाह अलैह यह हिकायत बयान करके फरमाते हैं जिस तरह वो डली उस चोर से करीब थी, यानी उसी के जमान में थी, और वहाँ छोड़कर वो दीगर जगह ढूंढ रहा है, अल्लाह ताला तुम्हारी शहरत से ज़्यादा करीब है। तुम उसको जंगलों में, वीरानों में, गारों में, मुख्तलिफ जगह तुम उसको ढूंढते फिर रहे हो, वो तो तुम्हारी शहरत से ज़्यादा करीब। नहनु अक़रबु इलैहि मिन हब्लिन वरीद, अल्लाह फरमाता है हम शहरक से भी ज़्यादा करीब हैं। तो जो शहरक से ज़्यादा करीब हो उससे ज़्यादा करीब और कौन हो सकता। तो क़ुर्ब इलाही का ज़रिया عبادت ہے، ریاضت ہے، مجاہدہ ہے، تقویٰ ہے، پرہیزگاری ہے، اور سب سے بڑھ کر اللہ تعالیٰ کی اطاعت اور فرما برداری ہے. اطاعت قریب کرتی ہے، نافرمانی دور کرتی ہے. اطاعت قرب عطا کرتی ہے، نافرمانی بوجھ عطا کرتی ہے. تو اگر اللہ کا قرب چاہتے ہو، اس کی اطاعت کرو، اس کی فرما برداری کرو، اس کے ہر حکم کے آگے سر تسلیم خم کر دو، عبادت کرتے رہو، ریاضت کرتے رہو، مجاہدات کرتے رہو، اور اس کو راضی رکھنے کی کوشش کرو، وہ اپنا قرب تمہیں عطا فرما دے. اور ایک اور طریقہ قرب خداوندی کا یہ ہے کہ جو اس کے قریب ہے تم اس کے قریب ہو جاؤ، یعنی جو اللہ تعالیٰ کے قریب ہے تم ان کے قریب ہو جاؤ، تم بھی اللہ کے قریب ہو جاؤ. اب اللہ کے قریب کون ہیں؟ جتنے بزرگان دین ہیں، اولیاء کاملین ہیں، یہ سب اللہ کے قریب ہیں. آئمہ مجتہدین اللہ کے قریب ہیں، بزرگان دین اللہ کے قریب ہیں، تابعین تبع تابعین اللہ کے قریب ہیں، صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین اللہ کے قریب ہیں، نبی پاک علیہ الصلوۃ والسلام اللہ تبارک و تعالیٰ کے قریب ہونے کا قرب خاص کا سب سے بڑا ذریعہ حضور علیہ الصلوۃ والسلام کی ذات والا صفات ہے. جو ان کے قریب ہے سمجھ لو وہ اللہ کے قریب. تو یہ جتنے بھی مقربان بارگاہ الہی ہیں، ہمیں چاہیے کہ ان کا قرب حاصل کریں، ان کا ساتھ، ان کی معیت حاصل کریں، تاکہ ہم بھی رب کے قریب ہو جائیں. تو یقیناً اب آپ نے سمجھ لیا ہوگا کہ قرب اور بعد اس کا معنی کیا ہے. امام ابو القاسم قشیری رسالہ قشیریہ میں فرماتے ہیں کہ اللہ کے قریب ہونے کا ایک طریقہ یہ بھی ہے کہ وہ مخلوق سے دور رہے، اور مخلوق سے دور رہنا ظاہری طور پر دوری مطلوب نہیں، یعنی مخلوق دل کے قریب نہ ہو، مخلوق کی محبت دل میں نہ ہو، دل میں صرف خالق کی محبت ہو. تو دوری کا مقصد یہ ہے کہ ظاہری طور پر نہیں، آپ دنیا میں رہیں، مخلوق میں رہیں، عزیزوں رشتہ داروں سے تعلق رکھیں، اہل و عیال سے تعلق رکھیں، معاشرے میں زندگی گزاریں، لیکن آپ کا دل ہم وقت اللہ کی یاد میں مشغول رہے، مصروف رہے، یہی قرب الہی ہے. تو اگر ہم چاہتے ہیں کہ اللہ تبارک و تعالیٰ کا قرب ہمیں حاصل ہو جائے، تو ایک کام تو یہ کریں کہ سب سے پہلے اس کی اطاعت اور فرما برداری کریں. جن چیزوں سے اس نے منع کیا ہے ان سے رک جائیں، اور جن چیزوں کے کرنے کا حکم دیا ہے وہ کرتے رہیں. دوسرا کام یہ ہے، عبادت ہو، ریاضت ہو، مجاہدہ ہو، تقویٰ ہو، پرہیزگاری ہو. اور تیسرا کام یہ ہے کہ جو اس کے قریب ہیں، نفوس قدسیہ جن میں صحابہ اکرام، تابعین، تبع تابعین، بزرگان دین، اولیاء کاملین، ائمہ مجتہدین، یہ سب شامل ہیں، ان کا قرب حاصل کرنے کی کوشش کریں. اہل بیت سے محبت، اہل بیت اطہار کا قرب، یہ تمام چیزیں ہم حاصل کرنے کی کوشش کریں، انشاءاللہ تعالی اللہ کا قرب ہمیں حاصل ہو جائے گا. اللہ رب العالمین جل جلالہ و من والہ ہمیں اپنا قرب عطا فرمائے، مقربین میں ہمارا نام شامل فرمائے، ہمیں اپنی اطاعت اور فرما برداری کی توفیق عطا فرمائے، اور اسی قرب کی منزلوں کو طے کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین.